आदरणीय श्रोता नमस्कार। कार्यक्रम विशेष संवादको आजको बसाइमा प्रविधि संयोजनसँगै आवाजबाट म घनश्याम गौतम उपस्थित भएको छु। कार्यक्रम विशेष संवादको आजको बसाइ अलिक फरक विषयवस्तुसँग केन्द्रित रहेको छ। कार्यक्रम विशेष संवाद तपाईँ सामुदायिक रेडियो गलगुडा एफएम 102.4 MHz प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ। इन्टरनेट अनलाइनमा www.galkotfm.com पनि तपाईँ एकैसाथ कार्यक्रम सुन्दै हुनुहुन्छ। आज हामीले विशेष गरी पछिल्लो अवस्थामा नेपालमा दुई विषयले चर्चा पाएको छ। एउटा कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिरहँदा नेपालभित्र भने नेपालको सीमा विवाद पनि देखिएको छ। नेपालको मित्र राष्ट्र छिमेकी राष्ट्रको रूपमा भारतले पछिल्लो समय नेपालको सीमा अतिक्रमणलाई एकपछि अर्को विषयवस्तु बनाउँदै नेपालतर्फ सीमा मिचिरहँदाखेरि नेपाल सरकारले त्यसलाई गम्भीरतापूर्वक लिन नसकेको आरोप नेपाल सरकारलाई लाग्ने गरेको छ। आम नेपालको सीमा सुरक्षाको लागि तैनात गर्न हामी तयार छौँ भन्ने आवाज पनि बुलन्द बनाइरहनु भएको छ। यो दुईटा विषयसँग सम्बन्धित भएर हामीले कुराकानी गर्नेछौँ आजको विशेष संवादमा। कार्यक्रममा आज हामीले विशेष गरी यो दुईवटा विषयवस्तु विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस COVID-19 संक्रमण रोकथामको लागि सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी बनाउन आम मानिसको भूमिका, स्थानीय स्तरमा पनि क्रियाशील राजनीतिक दलहरूको भूमिका, त्यस सँगसँगै यो लिम्पिया धुरासँग जोडिएको पछिल्लो समय सबैले बुझिने भाषाको रूपमा लिम्पिया धुरा र लिपुलेख कालापानी परेको छ। त्यो शब्दकै हिसाबले हेर्ने हो भने नेपाली भूभागमाथि भारतले गरेको सीमा अतिक्रमणलाई स्थानीय रूपमा र देशव्यापी रूपमा पनि राजनीतिक दलहरूले कस्तो खालको भूमिका सञ्चालन गरिरहेका छन्, त्यो प्रभावकारी बनाउन कस्तो खालको गतिविधिहरू अगाडि बढिरहेका छन्, यो विषयमा हामी कुराकानी गर्नेछौँ। सबैभन्दा पहिला यससँग जोडिएको प्रसङ्गलाई म थोरै अगाडि सार्न चाहन्छु। हिजो मात्रै गलकुट नगरपालिका क्षेत्रभित्र गलकुटमा क्रियाशील राजनीतिक दल नेपाली कङ्ग्रेस र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक सम्पन्न भएको छ। संयुक्त बैठकले लिम्पिया धुरा नेपाली भूभागमाथि भारतले जुन खालको अतिक्रमण गरेको छ त्यसको विरुद्ध पनि आवाज बुलन्द पार्ने र गलकुटवासीलाई सशक्त रूपमा प्रतिकार गर्नका लागि बुलन्द बनाउनका लागि पनि अग्रसर बनाउने भन्ने खालको एउटा निर्णय गरेको छ। कोरोना भाइरस COVID-19 संक्रमण न्यूनीकरणका लागि लकडाउन जस्ता क्रियाकलापलाई प्रभावकारी बनाउन पनि स्थानीय सरकारले सघाउने निर्णय गरेको छ। यो विषयसँग सम्बन्धित रहेर विशेष गरी पछिल्लो समय अब के हुन्छ, अब के गर्न सकिन्छ, यो विषयसँग सम्बन्धित रहेर कुराकानी गर्नेछौँ। यति बेला हामीसँग कुराकानी गर्नका लागि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ नेपाली कङ्ग्रेसका जिल्ला सङ्गठन विभाग प्रमुख बागलुङका फम बहादुर खत्री, त्यसै गरी राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार तथा गलकुट नगरका अध्यक्ष टङ्कबहादुर केसी हाम्रो स्टुडियोमा हुनुहुन्छ। तपाईँहरू दुवैजनालाई कार्यक्रम विशेष संवादमा हार्दिक स्वागत छ।
धन्यवाद।
विशेष गरेर पछिल्लो समयको तरलता, अलिकति तरलता भनौँ, तरलतासँगै जोडिएको विषयवस्तुलाई हामीले पनि अलि उठायौँ कि जस्तो लाग्छ। नेपालको नक्सासँग जोडिँदै गर्दा मित्र राष्ट्रले त आज मात्र होइन हिजोदेखि नै सीमा अतिक्रमण गरेको गरेछ। रातारात त्यो नेपालको सीमा मिचिँदै जान्छ, पिल्लर सर्दै जान्छ, त्यस्तो खालको अवस्था हामी बिचमा देखिन्छ। जस्तो फर्मजी, अब यो सीमा विवादका लागि मात्रै देखिएको पछिल्लो समय अथवा त्यसको प्रतिकार गर्न नेपालीले सक्नुपर्छ, त्यसको खास वास्तविकता के?
वास्तवमा यो सीमा विवाद सम्बन्धमा अहिले कुरो रहँदा जुन लिपुलेख लिम्पिया धुराको कुरा आइरहेको छ र हाम्रो नेपाली जमिनमा भारतले अहिले भर्खरै 20 किलोमिटर सडक निर्माण गरेर भारत सरकारका रक्षा मन्त्रीले उद्घाटन गरेको अवस्था छ र यो परिवेशमा आजभन्दा करिब छ महिना पहिले पनि भारतले हाम्रो नेपालको नक्सालाई भारतीय नक्सामा गाभेर नक्सा ल्याउँदा पनि नेपालमा सबै राजनीतिक दलको तत्काल एउटा सर्वदलीय बैठक बसेको थियो र त्यो बैठकले पनि भारतका त्यस्ता कदमहरूको विरोध गरेको थियो र विशेष गरिकन जुन भूमि नेपालमा एउटा चर्चित जुन सुगौली सन्धि छ, सुगौली सन्धिमा जसरी एउटा काली पूर्वको जमिन नेपालको र काली नदी पश्चिमको जमिन तात्कालीन भारतमा एउटा जुन उपनिवेशिक अङ्ग्रेजले चाहिँ आफ्नो उसमा पारेर सन्धि गरेको अवस्थामा पनि र विभिन्न खाले त्यस पछाडिका 1950 सन्धि अनि त्यस पछाडि भएका विभिन्न खाले नेपालको एउटा जुन नेपाल सरकारले त्यहाँको जनतामाथिका विभिन्न प्रकारका अभिलेखहरू राख्ने क्रममा र विभिन्न उसमा पनि नागरिकताहरू लिने क्रममा ती ठाउँहरूका नागरिकहरूका नेपाली नागरिकताहरू भएका यी सबै प्रमाणहरू हुँदाहुँदै पनि जुन कालापानी आज बलात् रूपमा विदेशी भारतीय पक्षले हाम्रो जमिनमाथि एउटा जुन आएर झन्डा गाड्ने प्रयास भएको छ, बाटो खन्ने काम भइरहेको छ, यो अवस्थामा हामी एकातिर COVID-19 एउटा विश्व महामारीसँग जुधिरहेका छौँ, मानव सभ्यता मानव एउटा माथि नै एउटा ठुलो प्रहार भइरहेको छ भने एकातिर हाम्रो एउटा जुन मातृभूमि हो, जसरी नेपाल आमामाथि अहिले जुन हाम्रो छिमेकीले जसरी धावा बोलिरहेको छ, त्यसमा पनि हामी यत्तिकै मुखदर्शक भएर बसिरहन सक्दैनौँ। यदि बेला पनि यी दुईटै विषयमा जसरी यो सरकारले बलियो कदम उठाउनु पर्थ्यो, हामीले यसलाई मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्थ्यो र त्यो दुईटै COVID-19 जुन यो महामारी र जुन एउटा हाम्रो जमिनमाथि हस्तक्षेप भएको छ त्यसको विरुद्ध हामी एकजुट भएर अघि बढौँ भन्ने सन्दर्भमा वर्तमान दुई तिहाईको सरकारले जुन नेकपाको सरकार छ त्यसले जुन आफूले चाल्नुपर्ने कदम हो राष्ट्रियताको नारा लगाएर जनताको मत लिएर गएको केपी ओली सरकार जसरी अहिले मुखदर्शक बनिरहेको छ त्यसको अब हामीले जनस्तरबाट र सबै राजनीतिक दलहरू विपक्षे सबै दलहरू जनस्तर नागरिक समाजबाट त्यसको प्रतिकार गर्न जरुरी छ भन्ने हामी ठानेका छौँ।
जस्तो टङ्कजी, यो दुई दलको संयुक्त बैठक सम्पन्न भइसके पश्चात स्थानीय सरकारको रूपमा गलगुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेलाई पनि संयुक्त विज्ञप्ति पनि हस्तान्तरण गरिसक्नु भएको छ, ध्यानाकर्षण पनि गराउनु भएको छ। अवस्था लिम्पिया धुरी मात्रै जोडिएको अथवा कालापानीसँग जोडिएको भन्दा पनि यहाँ त महामारीकै रूपमा चाहिँ प्रत्येक वर्ष सीमा विवाद आइरहने, सीमा मिचिरहने यस्तो खालको प्रवृत्तिगत हिसाबले तपाईँ के भन्नुहुन्छ?
धन्यवाद छ घनश्यामजी। हामीले यो सवालमा, नेपालको राष्ट्रियताको सवालमा, भारतबाट खास गरेर भारतबाट नेपालमा सत्तामा पुग्ने पार्टीहरूलाई, सत्तामा पुग्ने जुनसुकै शक्तिलाई पनि भारतले सधैँ आफ्नो मुठीमा राख्ने र आफ्नो इसारामा उसले भनेका मान्ने मान्छेलाई उसले सत्तामा पुर्याउने गर्छ। त्यसको परिणाम के हुन्छ भने तपाईँको चाहिँ सत्तामा पुग्ने मान्छेहरूले आफ्ना त्यसपछिको शक्तिलाई पनि भारतले गरेका राष्ट्रियतामाथि गरेका हरेक चाहिँ कुकर्महरूको बारेमा उनीहरूले प्रशिक्षित गर्ने, राष्ट्रियताको सवालमा एउटा चेतन जनतामा चेतना जगाउने, पछिल्लो पुस्तालाई त्यो सम्बन्धी राष्ट्रियताको शिक्षा दिने, त्यो चाहिँ योभन्दा अघिल्ला सरकारहरूले त्यो दिशातिर्फ, किनभने भारतलाई चिडाउने बित्तिकै उनीहरू सत्ता उनीहरूको असुरक्षित हुने, त्यस कारणले हामीलाई त हामी त तपाईँको चाहिँ पञ्चायतकालमै हामीले भारतीय विस्तारवाद मुर्दावाद भनेर नारा लाउँथ्यौँ र हामी कैयौँ पटक चाहिँ हामी पिटाइ खान्थ्यौँ र पनि हामीले हाम्रा पछिल्ला हामीभन्दा पछिल्ला हाम्रा समूह समकालीनहरूलाई हामीले त्यही सिकाउँथ्यौँ कि आज नेपाली जनताको अन्तर्विरोध भारतीय विस्तारवादसँग पनि प्रमुख अन्तर्विरोधभित्र अन्तर्राष्ट्रिय रूपमा अमेरिका तपाईँको रुस र भारत यिनी नेपाली जनताका यिनीहरूसँग ठुलो अन्तर्विरोध छ। उनीहरूसँग एउटा अन्तर्राष्ट्रिय रूपको अन्तर्विरोध हो, साम्राज्यवादी अन्तर उनीहरूको शोषणको अन्तर्विरोध हो भने भारतको उनीहरूको चाहिँ विस्तारवादी उनीहरूले जसरी सिक्किमलाई तपाईँको भुटानलाई जे गरेर उनीहरूले आफ्नो उसले भारतले अधीन गरेका छ। अब तपाईँले हेर्नुहोस् भर्खरै तपाईँको चाहिँ कार्तिकमा मात्रै
राजनीतिक नक्साको हिसाबले
कार्तिक 16 गते राजनीतिक नक्सा हाल्यो, त्योभन्दा एक हप्ता अगाडि जम्मू काश्मीर तपाईँको चाहिँ जब 1948-49 स्वतन्त्र भारत स्वतन्त्र हुँदाखेरि जम्मू काश्मीरलाई चाहिँ के भनेर सम्झौता भएको छ भने त्यति बेला युएनओसँगमा संयुक्त राष्ट्रसँगमा त्रिपक्षीय सम्धि हुँदाखेरि युद्ध अन्त्य गर्दाखेरि जम्मू काश्मीरका जनताले पाकिस्तानमा जान चाहे पाकिस्तानमा जान पाउने, भारतमा गाभिन चाहे भारतमा, स्वतन्त्र अलग स्वतन्त्र काश्मीर भएर बस्न चाहे काश्मीरमा बस्ने भन्ने त्यही त्यो शर्तमा चाहिँ तपाईँको चाहिँ त्यो युद्धको अन्त्य भएको थियो र अहिलेसम्म उनीहरूले यो आतो प्रकारले त्यो 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 कुरालाई अघि बढ्न दिएनन् काश्मीरी जनताको त्यो त्यो चाहिँ उनीहरूले दिएको माग वचनलाई पनि उनीहरूले चाहिँ खोसेर तपाईँको यसै पटक असोजमा यिनीहरूले के गरे त त्यहाँको त्यो संविधानै निलम्बन गरेर कश्मीरलाई आफ्नो भूभागभित्र हालेर अहिले त्यहाँका सबै नागरिकको अधिकार खोसिया छ भने नेपाली मतलब दक्षिण एसियामा भारत त तपाईँको नेपाल जस्तो सानो मुलुकहरू भारतले गरेको हरेक चाहिँ क्रियाकलापको हामीले चाहिँ विरोध गर्न नेपाली जनतालाई योभन्दा अघिल्लो शक्तिले सत्तामा पुग्नेहरूले प्रशिक्षित गर्नु पर्थ्यो। त्यो किनी पिल्लरहरू आज त्यहाँ सयौँ पिल्लरहरू त्यहाँ चाहिँ सारिएका छन्, पल्टाइएका छन्,
रातारात
चाहिँ हटाइएका छन्। त्यो एउटा देशभक्त नागरिकलाई त्योभन्दा अपमानको कुरा के हुन्छ, त्योभन्दा पीडाको कुरा के हुन्छ भन्नुहोस् त। त्यस कारणले हामीले त हाम्रो पार्टीले तपाईँहरूले कति बुझ्नु भएको छ, तपाईँ पनि अलि नयाँ पुस्ताको हुनुभयो, हामीले त सुरुदेखि नै हाम्रो पार्टीको मूल दस्तावेजमा नेपाली जनताको प्रधान अन्तर्विरोध राष्ट्रियताको सहन कोसँग त हो भन्दा त भारतसित हो, हामीले त डिक्लेयर गरेका छौँ। हिजो मात्र पनि हाम्रा तीन दर्जन कार्यकर्ता चाहिँ त्यहाँ लाठीचार्ज खाएर चाहिँ त्यहाँ गिरफ्तार भएर पछि छोडिदिएको छ। त्यस कारण भारतीय विस्तारवादको विरुद्धमा हामीले आज नगरपालिकामा जुन ज्ञापन पत्र बुझायौँ, हामीले के आशा गरेका छौँ भने यद्यपि गलकोट नगरपालिकामा नेपाली काङ्ग्रेसको चाहिँ एउटा एक प्रकारको अत्यधिक बहुमतको सरकार छ, हामीलाई आशा छ अब नेपाली काङ्ग्रेसलाई यद्यपि चाहिँ आम बुझाइमा अलिकति भारतसँग नजिकको राजनीति शक्ति हो भन्ने बुझे पनि
नजिकको मित्र
शक्तिको रूपमा नेपालमा भएका अरू पार्टीभन्दा नेपाली काङ्ग्रेससँग भारतको अलिकति निकटता छ भन्ने एउटा जुन जनमानसमा त्यो प्रभाव छ, यो नजिक भएका शक्तिले पनि एक प्रकारले जुन केन्द्रीय सत्तामा पनि नेपाली काङ्ग्रेसका सांसदहरूले पनि जसरी चाहिँ यद्यपि सभापति नेपाली काङ्ग्रेस सभापतिजीले नि शेरबहादुरजीले जे कुरा जसरी यस सवालमा चाहिँ अलिकति राष्ट्रियताको सवालमा अलिकति जो बोल्नुभयो त्यो देखेर हामीलाई पनि खुसी लागेको छ, हामीलाई पनि गर्व लागेको छ। यो यसरी हामी पार्टीभन्दा माथि उठेर मुलुकलाई जोगायौँ भने बल्ल हामी काङ्ग्रेस भयो नि हुम्ला, मसाल भयो नि हुम्ला, जनमोर्चा हुम्ला, एमाले हुम्ला, नेकपा हुम्ला, मुलुक रहेन हो हामी हुने। आज मुलुक जोगाउन सक्नको लागि हामी राजनीतिक स्वार्थभन्दा पार्टीभन्दा माथि उठेर हामीले चाहिँ केही गर्न सकिन्छ कि गलकोटबाट पनि त हामीले चाहिँ भारत विरोधी आन्दोलन सुरु गर्न सकिन्छ नि कि काठमाडौँबाट सुरु गर्नु भन्ने छ र भनेर हामीले हिजोको बसाइले नेपाली काङ्ग्रेसका साथीहरू हामीले बसेर एकमतले यो ज्ञापन पत्र राष्ट्रियतामाथि भएको यो ठुलो एउटा प्रहारलाई कसरी एउटा नगर स्तरबाटै कार्यक्रम बनाएर जान जाउँ, यो कुरा नगरलाई पनि अनुरोध गरौँ भनेर हामीले त्यो हिजो ज्ञापन पत्र बुझाएको।
जस्तो फर्मजी, नेपालको नक्साको हिसाबले हेर्ने भने 2032 सालमा जारी भएको नक्सालाई अहिले पनि हामीले नेपालको भूभागको हिसाबले मान्दै आइरहेका छौँ। त्यस पछाडि भारतले जस्तो पटक पटक राजनीतिक नक्सा अथवा भारतीय देशको नक्सा चाहिँ परिवर्तन भयो भनेर जारी भएको अवस्था चाहिँ छैन। 2032 सालमा पछिल्लो नक्सा जारी भएको देखिन्छ। यद्यपि नेपालीहरू अथवा हामी आफै पनि स्वतन्त्र रूपमा रहँदै गर्दाखेरि हाम्रो नेतृत्व अथवा मूल पङ्क्ति सरकार कहाँनिर चुकेको अथवा कालीको खोला वारीको जति भूभाग नेपालको खोला पारीको भारतको भन्दै गर्दा लिम्पिया धुरासँग जोडिएको र कालापानीसँग जोडिएको विषयवस्तुमा हामी कतै सडक पिच गरेपछि मात्रै विषय उठेको हो कि भन्ने प्रश्न पनि हामी बिचमा आउँछ नि। खास के हो हुनुपर्ने चाहिँ के थियो?
हजुरले यसको बारेमा सही प्रश्न उठाउनु भयो। विशेष गरिकन नेपाली कङ्ग्रेस भनेको नेपालको एउटा जुन जानिया राणा शासनको अन्त्यको लागि नेपालमा एउटा प्रजातान्त्रिक व्यवस्थाको स्थापना गर्नको लागि स्थापना भएको नेपाली सभ्यताको एउटा नयाँ नेपाल निर्माण गर्ने एउटा प्रथम एउटा पार्टी हो, जसले यो देशको एउटा जानिया राणा शासनलाई ढाल्यो र पृथ्वीनारायण शाहले जसरी एउटा नेपाललाई भौगोलिक रूपमा एकीकरण गरेका थिए, अब त्यो भौगोलिक एकीकरणलाई प्रमाण भर्नुपर्छ। राष्ट्रियता भनेको एउटा यस्तो चिज हो जसमा त्यसका एउटा सफल राष्ट्र हुनको लागि धेरै कुराहरू तात्कालीन नेपाली समाजमा परिपूर्ति गर्नुपर्छ भनेर हाम्रा नेता बिपी कोइराला राष्ट्रियताकै सन्दर्भमा भारतसँगकै सम्बन्ध बिग्रेका कारणले हाम्रा नेताहरू 10-10 वर्ष जेलभित्र कुहिएका छन्, सडेका छन्। 2015 सालमा यदि नेपाली कङ्ग्रेसको दुई तिहाईको सरकार नढलेको भए, तात्कालीन जुन दरबारिया शक्तिले हाम्रा नेताहरूलाई जेल नपठाएको भए, त्यो प्रजातन्त्र फस्टाउँदै गएर प्रजातान्त्रिक व्यवस्थाभित्र नै राष्ट्रियताका मुद्दाहरू बलिया हुन्छन्। जो मान्छे स्वतन्त्र हुन्छ, जो त्यो स्वतन्त्र समाजभित्र उसले अध्ययन गरेर देशको माया गर्छ र त्यो मान्छेको राष्ट्रियता बलियो हुन्छ, देश जोगाउन तिनी मान्छेहरू सक्छन्। तर राजा महेन्द्रले आफ्नो सत्ता टिकाउनको लागि हाम्रा नेताहरूलाई जेलमा थुनेर देशमा एउटा निरङ्कुश लादेर नेहरूसँग साँठगाँठ गरेर जुन भारत जे कालापानीमा भारतीय इन्डो चाइनिज वार भइसकेपछि फर्केका सेनाहरूलाई क्याम्प खडा गरेर राख्ने काम गर्यो, त्यसमा एउटा शासन सत्ताको लेनदेन भयो। नेपाली कङ्ग्रेस पार्टी सत्तामा हुँदा अथवा सडकमा हुँदा भारतसँग अथवा विश्वका अन्य कुनै राष्ट्रहरूसँग एउटा समदुरी एउटा
एक प्रकारको सम्बन्ध हुनुपर्छ, हामीले तात्कालिक आफ्ना फाइदाको लागि राष्ट्रवादी बनिदिने अनि सत्तामा गइसकेपछि घुँडा टेक्ने होइन, हामी सधैँभरि राष्ट्रियताको सन्दर्भमा हामी एकजुट भएर जानुपर्छ भनेर हाम्रा नेता बिपी कोइरालाले आफ्नो महेन्द्रसँग जुन 2032 सालको सन्दर्भमा कुरा गर्दा, भारतले हिमाली राज्यहरू कब्जा गरिरहँदा, सिक्किमीकरण गरिरहँदा, अब हामी प्रजातन्त्रको लडाईँ विदेशी भूमिमा बसेर गर्ने होइन, हामी देशभित्र बसेर राष्ट्रियता जोगाउनुपर्छ र त्यहीँभित्र बसेर प्रजातन्त्र ल्याउनुपर्छ। विदेशी भूमिमा बस्यौँ भने हाम्रो प्रजातन्त्र त आउला तर हाम्रो भूगोल रहँदैन, हामी विदेशीका गुलाम हुन्छौँ भनेर राष्ट्रिय मेलमिलापको नीति लिएर आउनुभएको छ। र 2046 सालपछि पनि नेपाली कङ्ग्रेसले हामी राष्ट्रवादी शक्तिहरू एक ढिक्का हुनुपर्छ भनेर रा दरबार कम्युनिस्ट र आफ्नो एउटा जुन त्रिपक्षीय सम्झौता तयार गरेर जुन सन्तुलित एउटा राष्ट्रवादको एउटा नारालाई अगाडि दिएको छ र आर्थिक रूपले र राजनीतिक रूपले स्वतन्त्रता आर्थिक रूपले सम्पन्न नागरिकले मात्र राष्ट्रियताको सम्वर्धन गर्न सक्छन् भन्ने हाम्रो मूल ध्येय हो। त्यसैले नेपाली कङ्ग्रेस सत्तामा जाँदा आर्थिक नीतिलाई पनि आफू एउटा संसार सौँदो दृष्टिकोणले उद्धारवादी अर्थतन्त्रको बाटोबाट गएको छ भने राष्ट्रियताको सन्दर्भमा पनि प्रजातान्त्रिक खुल्ला आकाश पनि हुर्केका जनताहरू नै राष्ट्रियताको मुद्दामा बलिया हुन्छन् भन्ने एउटा भाव र जुन राष्ट्रिय भावधारा निर्माण गरेको छ त्यो हामी अडिग छौँ। हिमाल पहाड तराई सबै
जोडिएको छ, जस्तो 20 किलोमिटर जुन भूभागमा अहिले भारतले जुन कालोपत्री गरेर भारतीय रक्षा मन्त्रीले उद्घाटन गरिसकेपछि यो विषय एकाएक चर्चामा आयो। नक्सा त 2032 सालमा बनेको थियो भन्ने मेरो प्रश्न,
मैले यसमा भनिरहँदा नक्साको कुरा गरिरहँदा र तात्कालीन राज्य व्यवस्थाका कुरा गरिरहँदा हामीले 46 सालपछि पनि यो देशमा थुप्रै राष्ट्रियताका कुराहरू भए, सरले पनि गर्नुभयो, जनस्तरबाट सधैँ इमान्दार कुराहरू भए, तर जब हाम्रा नेताहरू सत्तामा पुग्छन् चाहे सत्ता पक्षी होस् चाहे विपक्षी होस् अलिकति बेइमानीपूर्ण कुराहरू भएका छन्।
मैले भनिरहँदाखेरि तपाईँको पार्टी पनि स्वयं सरकारमा रहेको सन्दर्भमा 32 पछाडिका सरकारमा त नेपाली काङ्ग्रेस पनि नेतृत्व गरिरहेको सन्दर्भ छ, स्वयं नेपाली काङ्ग्रेसका सभापति पार्टी सभापति शेरबहादुर देउवा पटक पटक प्रधानमन्त्री पनि बन्नुभएको छ, त्यति बेलाका ती विषयवस्तुलाई उहाँले सरकारमा पुग्दा भुल्नुहुँदो रहेछ भन्ने चाहिँ अहिलेको अवस्थाले झल्कायो।
नेपाली काङ्ग्रेसले विधिवत रूपमा सन्धि सम्झौताहरू गर्नुपर्छ, हामीले खुलेआम रूपमा एउटा राष्ट्रिय स्तरमा गभर्मेन्ट टु गभर्मेन्ट एउटा प्रकारको आधिकारिक सम्झौता गर्नुपर्छ, पानीको सदुपयोग गर्नुपर्छ, साझा नदीको अवधारणा भएका कुराहरूमा हाम्रो कति त्यसमा चाहिँ नेपालीले त्यो नदीहरूबाट फाइदा लिने र देशको अधिकतम हितमा कसरी प्रयोग गर्ने भनेर नेपाली कङ्ग्रेसको 2048 सालपछिको सरकारले गरि नै रहेको छ। तर देशमा भइदिन्छ के भने जनयुद्धको नाममा देशको एउटा शक्ति विदेशी भूमिमा बसिदिइसकेपछि विदेशीहरूले फेरि त्यो तागतलाई प्रयोग गरेर हाम्रा सुरुङ युद्ध गर्ने साथीहरू कहिले सडकमा हुनुहुन्छ, कहिले जङ्गलमा हुनुहुन्छ र कहिले सरकारमा हुनुहुन्छ। उहाँहरूको अन्यलपूर्ण चरित्रका कारणले नेपाली काङ्ग्रेसले दरियो राष्ट्रनीति तयार गर्न सकेन। काङ्ग्रेसमाथि दरबार र कम्युनिस्टहरू र भारतको प्रभाव जुन प्रहार भयो प्रजातान्त्रिक कित्तामाथि त्यसले गर्दा कङ्ग्रेसले गतिलो प्रराष्ट्र आफ्नो परराष्ट्र नीति लागू गर्न सकेन र आज यो कम्युनिस्टहरूकै सरकार भएको अवस्थामा जुन स्थापनाकालदेखि आजसम्म देशमा प्रशिक्षित गरियो, उग्र राष्ट्रवादका कुराहरू सिकाइयो र त्यो जनतामा जनस्तरमा सिकाइयो, तर जब सत्तामा पुगियो आज केपी ओलीले जुन एउटा लम्पसारवादको नीति लिए, हिजो चर्का कुरा गरेले, त्यसले जनता भ्रममा परे, यसमा हामी दुखी छौँ र यसको प्रतिकार गर्नुको विकल्प छैन।
यो पार्टीगत हिसाबले अथवा सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टीका केही नेताहरूले भने खुलेआम रूपमा विरोध गरिरहेको पनि हामी बिचमा सन्दर्भ छ। सन्दर्भकै हिसाबले लिम्पिया धुरी त्यस सँगसँगै लिपु लेक र कालापानी नेपाली हो, नेपालको जनसङ्ख्याको हिसाबले जनगणना गर्दा पनि नेपालतर्फै गरिएको छ भन्ने केही आधारहरू तथ्याङ्कहरू पनि छन्। हामी फेल चाहिँ कहाँनिर भएको, परराष्ट्र नीतिमा अथवा कार्यान्वयनको चरणमा अथवा हाम्रो संयन्त्र फेल भयो, खास फेल चाहिँ के भयो?
मैले तपाईँलाई पहिले पनि भने नि यो सीमाविदहरूले बुद्धि नारायण बुद्धि आचार समथिङ छन् नि उनले र मैले 2-3 यिनी चाहिँ सीमाविद विशेषज्ञहरूको यो नापी महानिर्देशकहरूले यो कुरा तपाईँको धेरै धेरैचोटि राज्यसँग अथवा सरकारलाई चाहिँ हाम्रो सीमालाई अपडेट गर्ने कुरा, सीमाका पिलरहरू जङ्गी पिलरहरू हटाइएका उखलिएर फालिएका सारिएकादेखि यिनी कुराहरू सत्तामा जुनसुकै सत्तामा जानेहरूलाई पनि स्पष्ट बोध भएको छ। तर भइदियो कि मैले उयो अघि नै भनेको कुरा आउँछ, सत्तामा पुग्नका लागि भारतको आशीर्वाद लिएर सत्तामा जाने हो, चाहे नेपाली काङ्ग्रेस
बनाउँदा समस्या भयो। त्यससँग जोडिएको अर्को एउटा विषय छ, जस्तो जनसङ्ख्याको हिसाबले पनि जनगणना नेपालमा भएपछि भूभाग नेपालमा भयो स्वाभाविक एउटा आधार त्यो रहन सक्छ। र भारत सरकारले आजभन्दा केही समय अगाडि लिम्पिया धुरामा रहेका आम नागरिकको तिरो जुन भूमिकर भन्छौँ हामी सम्पत्तिकर भूमिकर नेपालतर्फ बुझाऊ भनेको रसिद समेत नेपाल सरकारसँग सुरक्षित छ भन्ने पनि केही हदसम्म सार्वजनिक भएको छ। यद्यपि हामीसँग प्रमाण हुँदाहुँदै हामी कहाँनिर रुम ल्याउँ भन्ने प्रश्न
त्यही हो। अब हामी मूल कुरो त के हो भने सत्तामा जानेहरूले आम जनताको तागतले सत्ता चलाउनु भए बल्ल मुलुक राष्ट्रियता बोलियो हुने हो। भर्खर भम्बावर मित्रले भन्नुभयो अहिले त कम्युनिस्टहरूको सत्ता छ, अब खोक्रो राष्ट्रियताको नारा दिएर उग्र राष्ट्र नारा दिएर भनेर भन्नुभयो नि। अब यो अब यद्यपि हामीले साथीहरूलाई के भन्छौँ भने के भन्छु भने मैले पहिला त अल ग्लिटर इज नट गोल्ड, सबै पहेँलो वस्तु सुन होइन। कम्युनिस्टहरू को बारेमा तपाईँले अलिक कस्तो चाहिँ चरित्र र कस्तो किसिमको चाहिँ एउटा परिवेशलाई चाहिँ कस्तो किसिमको चाहिँ एउटा सिस्टम अपनाउन सक्नेलाई कम्युनिस्ट भन्न पर्छ। तपाईँहरूलाई त त्यो नाम मात्रै भए पनि तपाईँहरूलाई त भन्ने आधार भयो, तर यथार्थमा मैले अघि नै भने जस्तै तपाईँको सत्तामा पुग्नेहरू पुग्नको लागि भारतको आशीर्वाद, चाहे राजाका समर्थक राजाले बनाउने मन्त्रीमण्डल होस्, त्यसपछिको बहुदल पछिको बहुमत चाहिँ नेपाली काङ्ग्रेस सरकार बनेको छ धेरै पटक, त्यसपछि कम्युनिस्टहरूको सरकार बनेको छ, अहिले पनि तपाईँको अत्यन्तै शक्तिशाली कम्युनिस्ट सरकार बनेको छ नामको, तर यिनीहरू भारतको आशीर्वाद बिना हामी सत्तामा अडिरहन सक्दैनौँ भन्ने कुरो नै यिनीहरूलाई छ। जनताको तागतले हामी अडिन्छौँ भन्ने भए बल्ल तु काला पानीमा आज हजारौँ नेपाली जान्छ मर्न तयार हुन्थे, झिँडा भन्ने आँट पनि छैन नि त यिनीहरूलाई। त्यस कारणले यिनीहरू जनताको
कोरोना भाइरसको महामारी छ, सरकारलाई पनि सजिलो छ, बचाउ गर्न सजिलो
छ,
नत्र त जनता सडकमा आउने, जनताले प्रतिकार गर्ने विषय त
होइन। आजै हामीले तपाईँको आजै हामीले 2-4 हजार जनता ल्याएर हत्यामा हामीले एउटा आज गलकोटेहरूलाई चाहिँ चाहे कुनै पार्टीमा बाँडिए पनि नेपाल बचाउने कुरा हामीले आज डेमोन्स्ट्रेसन गरेर नेपालीहरूलाई देखाउँथ्यौँ। हामीले काठमाडौँमा
सजिलो छ,
राष्ट्रिय सभागृहमा सिंहदरबारमा बस्नेहरूलाई अन्तर्राष्ट्रिय सभागृहमा तिनीहरूले चाहिँ त्यहाँ चाहिँ सुरक्षित भएर सम्मेलन गर्नेहरूलाई बैठक गर्नेहरूलाई हामीले यहाँबाट बताइदिन्थ्यौँ गौँदी खोलातिरबाट, तर यो परिवेश महामारी परिवेशले यो भयो। तपाईँले भन्नुभयो नि तपाईँको यहीँ यो नेपालको भूमिको रक्षा हुन नसकेको कारण त यो जुका चाहिँ एकमुठी चामल भर्खरै खाएर एकछिनपछि जुका आउन्न, यो धेरै पहिलेदेखि चामल खाइराख्यो भने बल्ल जुका पर्छन् भन्ने भनाइ छ। यो राष्ट्रियताको सवालमा फम्बारजीले भने पनि अरू धेरै कुरा सहमत भए पनि नेपाली काङ्ग्रेसले राजाले नदिएर कम्युनिस्टहरूले नदिएर हामीले पार्टीले सत्ता जोगाउन देश बच्चा देश राष्ट्रियताको सवालमा हामीले अघि बढ्न नसक्यौँ भन्ने कुरामा मैले उहाँलाई विचार गरेर भन्नुहोस् भन्न अनुरोध गर्छु। किनभने कमजोरले अरूलाई दोष लाएर आफू असल हुन खोज्छ भन्छ क्या समाजशास्त्रीहरूले दार्शनिकहरूले, जो आफू कमजोरी लुकाउँछ अर्काहरूलाई दोष दाएर चाहिँ आफू ठिक हुने हुन्छ भन्छ समाजशास्त्रीहरूले। त्यही चाल त्यही भएर मुलुक अब हामीले नयाँ सिराबाट अझै पनि हाम्रा कहाँदा त आएको हुनसक्छ नि त, योभन्दा अघिल्लो पुस्ताले गर्न सकेन राष्ट्रियताको सुरक्षा होइन।
ठिक छ, हामी कुराकानीको यो खण्डको करिब करिब अन्त्यमा पनि छौँ। लिम्पिया धुरा जुन नेपालको सीमा हो, नेपालको क्षेत्र भूभाग हो, अब लिम्पिया धुरा, कालापानी, लिपुलेक लगायतका विभिन्न स्थानहरू नेपाली भूभाग नेपालकै हो भनेर नेपालले आफूले भोगचलन गरेको भूमि क्षेत्रलाई अन्तर्राष्ट्रिय सामु पनि प्रमाणित गर्नुपर्ने एउटा अवस्था सिर्जना भएको छ। म आफ्नो खुट्टामा टेकेर उभिरहेको छु भनेर आफै फोटो खिचेर तस्विरमा हेरेर ठिकै रहेछ मेरै खुट्टामा पो उभिया रहेछु भनेर हेर्ने दिन अहिले देखिएको छ, जुन खालको परिस्थिति भारतले होइन भनिरहेको सन्दर्भमा। अन्त्यमा यो खण्डलाई क्लोज गर्दै गर्दाखेरि अब आम नेपालीले के गर्नुपर्छ संक्षेपमा?
नेपालीले जसरी एउटा आफ्नो जीवनको मान्छेले जसरी माया गर्छ नि त्यस्तै यो मुलुकलाई मुलुकको मुलुक जोगाउनका निम्ति भारत विरोधी आन्दोलनमा चाहिँ नेपाली जनतालाई सडकमा जाने वातावरण. अब यो कोरोनाको कारणले त यो सम्भव छैन, तर त्यो मानसिकता र त्यो प्रशिक्षित गरेर नेपाली जनतालाई राजनीतिक दलहरूले प्रशिक्षित गरेर जानुपर्छ, समाजका उहरूले प्रशिक्षित गर्नुपर्छ, र अलिकति त्यस स्थितिमा चाहिँ अनुकूलता आउने बित्तिकै भारतको विरोध भारत विरोधी आन्दोलन भारतको मुटु हल्लाउने दिल्ली काँप्ने गरेर नेपाली जनता सडकमा ओर्लाउनु पर्छ र यसलाई हर प्रकार आम जनताको तागतले मात्रै मुलुक जोगिन्छ.
फम्जी, जस्तो यो लिम्पुया धुरा जुन सीमा विवाद छ नि, अब यसलाई कसरी समाधान गर्ने होला, सरकारले कसरी गर्न सक्छ, अथवा यो गर्यो भने चाहिँ कम्तीमा हाम्रो नेपाली भूभाग हामीले पाउन सक्छौँ?
यसका दुईटा पक्षहरू सँगसँगै लानुपर्ने हुन्छ. मैले अगाडि नै पृथ्वीनारायण शाहको कुरो गर्दा बिपी कोइराला त्यस्ता प्रधानमन्त्री हुन् जसले नेपाललाई संयुक्त राष्ट्र सङ्घको सदस्य बनाएर विश्वको एउटा स्वतन्त्र राष्ट्रको एउटा चाहिँ प्राण भर्ने काम र बलियो राष्ट्र निर्माण गर्ने पक्षमा लाग्नुभएको थियो. त्यो पनि राष्ट्रियताको सन्दर्भमा, नेपाली राष्ट्रियताको सन्दर्भमा कोसे ढुङ्गा साबित भएको छ. र आज पनि हाम्रो मत के हो भने, हामी सबै नेपालीहरू, सबै 3 करोड नेपालीहरू यो राष्ट्रवादी एउटा जुन राष्ट्रप्रतिको माटोप्रतिको मायामा हामी सचेत हुनुपर्छ. हामी प्रत्येक दिन यसबाट हामी प्रत्येक पल हामी देशको माया गर्नुपर्छ. भने अर्कोतिर सरकारले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नको लागि सबै लडाईँ राष्ट्रवादी लडाइँहरू 21औं शताब्दीमा खालि हामी एउटा दुईवटा सेना लडेर मात्र गरिँदैन, हामीले अब हाम्रा हिजोका सन्धि सम्झौताहरू र हिजो त्यो ठाउँमा बस्ने जनताहरूका प्रमाणहरू, हाम्रा लाल पूर्जाहरू र सरकारसँग भएका सबै अभिलेखहरूको साथमा हाम्रो देशको सबै ऊ चाहिँ हामी अन्तर्राष्ट्रिय यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेर अन्तर्राष्ट्रिय अदालतमा पुग्न, संयुक्त राष्ट्रसँग पुग्न पनि यो सरकार तयार हुनुपर्छ. सबैभन्दा उपयुक्त बाटो नै त्यही हो.
हुन्छ, हामी कोरोना भाइरस COVID-19 संक्रमणको बारेमा पनि हामी कुराकानी गर्छौँ भनेको थिएँ. त्यस सन्दर्भले म दोस्रो खण्डमा प्रवेश गर्न चाहन्छु. हामी संक्षेपमा पनि अलिक बढी गहन विषयमा पनि कुराकानी गर्छौँ, जो नेपाली भूभागसँग हामीले जसरी गहनता गम्भीरता र चिन्ता चासो प्रकट गरिरहेका छौँ, त्योभन्दा बढी पछिल्लो समय मानव जातिमाथि पनि ठुलो प्रहार विश्वव्यापी महामारीकै रूपमा फैलिरहँदाखेरि कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन त गर्यो, तर लकडाउन कतिको प्रभावकारी भयो भनेर फर्केर हेर्ने खालको विश्व स्वास्थ्य संगठनले लकडाउन गर मात्रै भन्यो, अनुगमन गरेन भन्ने पनि छ. यद्यपि सरकारले त्यो खालको अभियान सञ्चालन गर्न नसक्दा लकडाउन फितलो भयो भन्ने पनि छ. टङ्कजी, यो कोरोनाबाट बच्नका लागि सावधानी अप्नाउने, सचेत हुने र प्रिभेन्टिभ कार्यक्रम गर्ने, जो जनचेतनामूलक कार्यक्रम गर्ने मात्रै हाम्रो ध्यान केन्द्रित बन्यो, व्यवहारता कार्यान्वयनको पक्षमा हामी सुन्ने नजिकै छौँ. अब यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ, प्रभावकारी बनाउन सकिन्छ?
अब यो घनश्यामजी अलि चाहिँ सेन्सिटिभ चाहिँ यो विषय हो. यो अब तपाईँको मान्छेले, मान्छेको दिमागले कति ठुला ठुला चाहिँ एउटा मान्छेको जीवनलाई व्यवस्थित पार्ने, सुखी समृद्धि बनाउने, तपाईँको जहाज बनाउने कुरा भन्नुहोस् न, कम्प्युटर बनाउने कुरादेखि लिएर अणुबम बनाउने कुरा, मान्छेको गिरी फेर्ने, आँखा फेर्ने, मुटु फेर्ने जस्ता त्यतिसम्म चाहिँ मान्छेको दिमागले भेट्यो, तर यो कोरोना भाइरसको चाहिँ ट्रिटमेन्ट भेटेको छैन. यस्तो सेन्सिटिभ विषयमा अहिले स्वास्थ्य कर्मीहरूले दिएको निर्देशन जे जे छ नि, यसलाई इमान्दारीपूर्वक पालन गर्ने, आँखाले नदेखे पनि यो भाइरसहरू यति खतरनाक हुन्छन् र हाम्रो जीवन नष्ट गर्छन्, आज पृथ्वीको मानिसलाई नै पृथ्वीबाटै मान्छेले अन्त्य गर्न त सक्ने भएको र यसको उपचार नभेटिएसम्म, यो कुरामा मान्छेमा एवेरनेसै सबभन्दा ठुलो उपचार हो. त्यसैमा राजनीति शक्ति, तपाईँको राज्य शक्ति, जो पनि एउटा आफू समाजसेवी भन्छ त्यसले मानिसमा एउटा चाहिँ त्यो जागरण ल्याउनु, हामी सचेत हुने, अरू ठुलो कुरै छैन, हात धुने, यिनी सामाजिक दूरी कायम गर्ने, तपाईँको चाहिँ अब
सेनिटाइजर प्रयोग गर्ने,
ठुलो खर्च गरेर होइन मुटु फेर्नु पर्यो भने हुनसक्छ, गरिबले नसक्ला, होइन आँखा फेर्नु पर्यो भने नसक्ला, तपाईँको चाहिँ यो त यसलाई त धेरै धन सम्पत्ति पैसा ठुलो चाहिँदैन, त जम्मा यसलाई चाहियो चेतना, त्यो चेतना व्यवहारमा लागू गर्न सक्नु पर्यो, कार्यान्वयनमा जानु पर्यो.
अहिले अहिले अब लकडाउन गरेको पनि करिब 50 दिनभन्दा बढी भइसकेको सन्दर्भ छ, मान्छेले नबुझेको अथवा बुझेर पनि नबुझे जस्तो गरेको, अथवा निधाएर ननिधाए जस्तो गरेको, होइन छाम पारेको भन्ने गरिन्छ स्थानीय भाषाको हिसाबले पनि, लकडाउन फितलो बनाउन मान्छेले नबुझेको अथवा छाम पारेको,
उसको चेतनामा यस्तो भयो कि मान्छेले तपाईँको चाहिँ स्वतन्त्रताको जसरी दुरुपयोग गर्छ नि, त्यस्तै चाहिँ उसले यो देशभित्र कोरोना संक्रमितहरू संक्रमित मात्रै भयो भने चाहिँ मरेको चाहिँ छैन
अहिलेसम्म नेपालको
अहिलेसम्म यो पनि एउटा वन्डरफुल चाहिँ सब्जेक्ट छ के हेर्नुहोस् है अब अहिले डेरेबाट 200 जनामा सुरुवात संक्रमित
219 जना
भयो तर अहिले पनि के भन्छ भने मैले ठिक 3 बजे मिडिया हेरेको सबैको अवस्था सामान्य भन्छ नो वान इज सिरियस
म यहाँ सरी अलिकति जोड्नुपर्छ जस्तो लाग्यो हिजो बलकुटबाट पर्सा पुगेका पर्साको छिपरमाई गाउँपालिकामा पुगेका 14 जना मजदुरहरूमा कोरोना संक्रमण पुष्टि भएको छ त्यसमध्ये गलकुट नगरपालिका वडा नम्बर 3 3 जना वडा नम्बर 5 3 जना वडा नम्बर 6 4 जना र वडा नम्बर 7 4 जना मजदुर भनिएको छ त्यो हिसाबले पनि तथ्याङ्कको हिसाबले तर जाँदै गर्दा 1 मजदुरमा मात्रै सामान्य 102 डिग्री ज्वरो आएको त्यस पश्चात एकैछिनमा ठिक भएको त्यस पछाडि कुनै लक्षण नदेखेको क्वारेन्टाइनमा बसेको भन्ने पनि छिपरमाई गाउँपालिकाका अध्यक्षले प्रत्यक्ष टेलिफोन सम्वादमा कुराकानी गर्नु भयो यद्यपि उनीहरू सामान्य अवस्थामा रहे तर सरकारले सम्बन्धित व्यक्ति क्वारेन्टाइनमा बसिसकेपछि 14 दिन पश्चात आरडिटी परीक्षण ऱ्यापिड डायग्नोस्टिक टेस्ट गर्छ र शङ्का लागेको खण्डमा पुनः पिसिआर गरेर त्यसको रिपोर्ट के छ भनेर सार्वजनिक गर्छ कुनै लक्षणै छैन एकैचोटि 14 जनामा आयो गलगुट त एकदमै त्रासमा छ नि यो त्रास सँगसँगै अब त्योसँग जोडिएका विषयवस्तुलाई अब हामीले ट्रिटमेन्ट गर्ने आधार ट्रिटमेन्ट गर्ने माध्यम चाहिँ के बनाउनु पर्छ
अब यो त यस्तै अवस्थामा हो नि राज्य सरकार जनताले हर प्रकार जनतालाई गोली हान्ने अधिकार लिएको हातकडी लाएर जेल 20 जेल हाल्ने अधिकार लिएर राखेको सरकारले हो यस्तै बेलामा अब व्यक्तिले तपाईँको चाहिँ अबको कुरा भनेको सेकेन्ड फेज हो नि हो त अब त तिनी संक्रमित भेटिए गलकोटमा कति संक्रमित छन् भन्ने कुराको खोजतलास गर्नु पर्यो अब सरकारले पहिला त्यसको लागि
सम्पर्कमा कतिजना आए भन्ने कुरा प्राथमिकता छ होइन अब त्यसभित्र पनि उनीहरूलाई यहाँबाट अथवा गलकोट नगर क्षेत्रभित्रबाटै कोरोना थियो अथवा जाँदै गर्दा बाटोबाट भयो यो अलिक बढी खोजाल्नुपर्ने अथवा अलिक बढी घोत्लिनुपर्ने विषयवस्तु पनि हो जस्तो लाग्छ
अब मैले भनिहालेँ अब सरकारले अब यो बेला चाहियो दक्ष जनशक्ति र तपाईँको चाहिँ तपाईँले चाहिँ झन् 7 वडा 3 वडा 4 वडा
7 वडा 3 वडा 5 र 6
होइन यो तपाईँ ढले पिपलमा भनेको छ त यहाँ
ढले पिपल करिब 3 वडामा पर्छ
ए 3 हो ढले पिपल ए सरी म त 4 ल यो 5, 6, 3, 7
हजुर
4 वडामा मैले अहिले तपाईँलाई भनिराख्दा भर्खरै म यहाँ आँखेतमा गएर आएँ यही चासोले त्यहाँ एकजना ती टोलीसित सँगै बस्ने के पण्डित भन्ने समथिङ त्यो केटा अहिले पनि यहीँ छ त्यसले यो भैँसीमा 7 काम गरे 5 भैँसीमा काम गरिरहेछ अरे त्यो 5:30 फर्कन्छ अहिले घरमा त्यो ऊ बस्ने घर पनि पत्ता लगाएर आएको छु मैले त्यस कारणले अब त यहाँ गलकोटमा कति कोरोना संक्रमित छन् भनेर सरकारले अब खोजतलास गर्नु पर्यो कम्तीमा बल्ल उपचारको लागि अघि पनि नगरपालिकामा यस सम्बन्धमा धेरै कुरा भएको छ अब नगरपालिकाले कति सकिन्छ तिनी स्वास्थ्य सामग्रीहरू बटुल्नु पर्यो त्यससित सम्बन्धित होइन त्यो जम्मा गर्नु पर्यो स्टक गर्नु पर्यो अनि सरकारले यिनी संक्रमितहरूको के भन्छ त्यो रियल टेस्ट गर्नु पर्यो स्वाब परीक्षण गर्न पर्यो अब अघि पनि हामीले यही विषयमा विशेष जोड दिएका छौँ हाम्रो विज्ञप्तिमा पनि त्यही कुरामा जोड दिएको छ कि अब सरकारको जिम्मेवारी आयो विशेष जिम्मेवारी आयो गलकोटेहरूलाई बचाउनका निम्ति गलकोट स्थानीय सरकारले अब प्रदेशलाई अनुरोध गर्नुपर्छ सङ्घलाई अनुरोध गर्नुपर्छ सडकमा के दबाब दिएर हुन्छ कुनै पनि मूल्यमा गलकोटेहरूलाई बचाउनका लागि अब यहाँ भएको यो यिनीहरूको यिनी पहिला यो 4 वार्डको चाहिँ तिनीहरूको सम्पर्क बढी खतरा हुने ठाउँका स्वाब परीक्षण
जोखिम क्षेत्रका परीक्षण गरिसकेपछि अरू परीक्षणको पनि तयारी गर्नुपर्छ कम्जी जस्तो तपाईँ आफै पनि नेपाली कङ्ग्रेसको जिल्लाको सङ्गठन विभागको प्रमुख पनि हुनुहुन्छ र स्थानीय तहको हिसाबले भने गलकोट नगरपालिकाको प्रमुख चाहिँ नेपाली कङ्ग्रेसबाटै जनताले अनुमोदन गरेको सरकार प्रमुख पनि हुनुहुन्छ सरकारले उद्धारका लागि यहाँका मजदुर पठायो तर मजदुरमा कोरोना देखियो त्रास फेरि यही सरकारसँग आइपुग्यो ती मजदुरमा मात्रै होइन यो अवस्थामा गलकुटवासी सबै त्रसित बनिरहेका छन् यो त्रासका बिचमा स्थानीय सरकारले बिहान विपद व्यवस्थापन समितिको बैठक पनि बसेको छ केही तयारीका लागि पनि अभियान सञ्चालन गरिरहेको छ हामी लकडाउन कार्यान्वयन गर्ने क्रममा कहाँनिर असफल भयो स्थानीय सरकार भन्ने पनि प्रश्न
यो एउटा कुरो मैले के भन्न गइरहेको छु भने यो महामारी विश्वव्यापी रूपमा आइरहेको छ र नेपालमा पनि यसले अहिले हाम्रो आज 219 भइसकेको अवस्था छ र हिजो हामी संयुक्त बैठक गर्नुभन्दा पहिला गरिसके पछाडि यो गलकोटबाट पर्साको छिपरमै गएका गाउँपालिकामा पुगेका मजदुरहरू जुन 12 देखिए त्यसपछि स्थिति गलकोट क्षेत्रमा अलिकति यो बागलुङ जिल्लामै मान्छेहरूको एउटा मनोबल गिरेको र एउटा आतंक गलकोटमा गएको अवस्था छ। अब यसलाई म नेपाली कङ्ग्रेसको प्रतिनिधि एउटा जिल्लाको सङ्गठन विभाग प्रमुख र यो क्षेत्रको एउटा हाम्रो नगरपालिका हाम्रो पार्टीको साथीहरू अहिले यसको सरकारमा हुनुहुन्छ र हामीले पार्टी कमिटीबाट हामीले जसरी हाम्रा साथीहरूलाई जनप्रतिनिधिजीहरूलाई यसरी परिचालित हुनुहोस् भनेर पार्टी कमिटीबाट एउटा जुन प्लानिङ गर्ने योजना दिने र उहाँहरूले गर्ने काममा मलाई लाग्छ यहाँको स्थानीय स्तरमा हाम्रो नगर प्रमुखज्यू उपप्रमुखज्यू र सबै वडा अध्यक्ष साथीहरू 11 वडा अध्यक्ष साथीहरूको सुरुका दिनमा अत्यन्तै उच्च र यो मिडियाको गलकोटे एफएम सुरक्षा स्वास्थ्य योसँग सम्बन्धित सबैको के भयो त भने अत्यन्तै राम्रो एउटा यो गलकोट क्षेत्रमा राम्रो भूमिका भयो र सुरुका दिनमा यो कोरोनालाई कसरी न्यूनीकरण गर्ने चेतना कसरी फिजाउने र राहत वितरण कोरोनाकै कारणले लकडाउनमा बसेका मजदुरहरू जो जसले आफूले हात जोडेर मुख गर्न खानु पर्थ्यो उनीहरूलाई कसरी राहत दिने कुरामा पनि सफल भयो। तर कुरा के भयो भने जब केन्द्र सरकारले एउटा सडकमा हिँड्दैछन् मान्छेहरू सोलुखम्बुको मान्छे दैलेख पुगेको छ केन्द्र सरकारसँग तयारी छैन केन्द्र सरकारले तिनीहरूलाई बाटोमा खुवाउने व्यवस्था गर्न सकेन काठमाडौँमा भएका मजदुरहरू अन्यलमा परेर गाउँ फर्किन थाले र यो केन्द्रको भद्र अब जुन एउटा चाहिँ भद्रगोल प्रवृत्तिले गर्दा यो गलकोट नगरपालिकालाई पनि अस्त व्यस्त बनाइदियो र 15 दिनपछि यो गलकोटमा पनि केही कुराहरू केन्द्रले आफै फितलो बनाउनु पर्ने अवस्था सिर्जना भयो त्यसका क्राइटेरियाहरू फिक्स्ड भएनन् र त्यो अनुसार चाहिँ यहाँ पनि केही फितलो भएको हो। यो नगरपालिकाको दोष भन्दा पनि केन्द्रीय सरकारको एउटा सही प्लानिङको अभाव
भन्दा पनि लकडाउन प्रभावकारी बनाउन त आम मानिसको पनि जिम्मेवारी हो। लकडाउन गरेको नगरपालिकालाई प्रहरीलाई सुरक्षाकर्मीलाई स्वास्थ्यकर्मीलाई त हुँदै होइन, आम मानिसको स्वास्थ्य सुरक्षित रहनका लागि लकडाउन भनिएको हो, हरेक मान्छेलाई घरमै बस भनिएको। यद्यपि यो बिचमा गलकोटमा घुम्टे चढ्नेहरूको जमात पनि कम देखिएन, सहस्रधारा झरनामा पुगेर सेल्फी खिच्नेहरू पनि कम देखिएनन्। यसले चाहिँ हामीलाई दिएको सन्देशका हिसाबले पनि लकडाउन सक्नेहरूका लागि चाहिँ खुल्लम खुल्ला, नसक्नेहरूका लागि त नियमै बन्यो नि।
यो चाहिँ तपाईँले एकदमै महत्त्वपूर्ण विषय उठाउनु भएको छ जुन चाहिँ यो हाम्रो अहिले विद्यालयहरू बन्द छन् र काठमाडौँबाट पनि विद्यालयमा पढ्ने हाम्रा बालबच्चाहरू घरमा आएका छन् र तिनीहरू एउटा कुरो यसरी चाहिँ एडभेन्चरियस जर्नीहरू गर्ने उनीहरूको इच्छा हुन्छ र 15 दिन अथवा 20 दिन त यिनीहरू मेरै घरमा पनि मेरो छोरा 11 काठमाडौँमा पढ्ने छोराले पनि मैले भनेको नमान्ने स्थिति सिर्जना भयो 15-20 दिनपछि र राज्यले पनि अलिकति के गर्यो भने अब मधेस लगायतका क्षेत्र बाहेक काठमाडौँमा पनि एउटा जुन सेड्युल आउट गर्यो गाडीहरू आवाजात गर्ने त्यो चाहिँ राज्यले गर्नु अब उपयुक्त देखेर गरे होला। र अर्को कुरो गलकोटमा के भयो भने हामी खेती प्रणाली जुन हामीले खेती भित्राउने र फेरि खेती नयाँ खेती लगाउने जुन सिजनले गर्दा पनि यो मान्छेहरूको बजार क्षेत्रमा मुभमेन्ट भयो त्यसलाई हामी रोक्नै सक्ने थिएनौँ किनभने मान्छे महामारीले भन्दा भोकमरीले नमरोस्, हामी जनतालाई एकातिर महामारीसँग जुझ्नको लागि त अब उत्पादन प्रणालीलाई पनि हामी व्यवस्थित गर्न पर्यो, उत्पादन र खपत बीच दूरी धेरै भयो भने भोलि मान्छे भोकमरीले मर्न सक्छ। यी कुराहरू हाम्रो गलकोट नगरपालिकाले अब केन्द्रको मुख नताकेर यो व्यवस्थापन गर्न जरुरी छ भने हजुरले हिजो उठाएको जुन हिजोको केस आइसकेपछि यो सम्पूर्ण सिङ्गो गलकोटवासी लगायत यो आवाज सुन्नुहुने सम्पूर्ण हाम्रा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू विद्यार्थी भाइ बहिनीहरू सबैलाई हामी के अनुरोध गरेका छौँ, आज विपद व्यवस्थापनको मिटिङ थियो भने एकचोटि अब हामी अरूले भनेर होइन हामी आफै महसुस गरेर घरमा बसौँ, हामी कष्टकर गरेर अब हामी 2 हप्ता बिताउँ किनभने अब यो ट्रेसिङ र ट्रेकिङ ट्रिटमेन्टको कुरा प्रोसेस नचलाउने बेलासम्म र त्यसले एउटा परिणाम नदिने बेलासम्म हामी अत्यन्तै अब हामी सरकारलाई मात्र दोष थुपारेर हुँदैन,
केही कुरामा सरकारलाई दोष तुभार्नुपर्छ, तर हामी स्थानीय स्तरमा अब आफ्नो चेतनाको विकास आफै गर्नुहोस्, घरमा बस्नुहोस्, र यदि कोही मजदुर गरेर खाने मान्छेहरू हुनुहुन्छ, अपाङ्गहरू हुनुहुन्छ, वृद्धहरू हुनुहुन्छ, तपाईँ खान पाउनुभएको छैन भने हामी आज दुईवटा पार्टीका साथीहरू हामी यो गलकोट एफएममा बोलिरहेका छौँ, हाम्रो नेकपा पनि हाम्रो चाहिँ यो सर्वदलीय उसमा हामी सहकार्य गरिरहेका छौँ। प्राविधिक रूपले आज एकजना साथी आउनु भएन, हामीले हाम्रो पार्टी प्रमुखलाई फोन गर्नुहोस्, तिनवटा पार्टीका प्रमुखहरूलाई, ती पार्टी प्रमुखहरूले गलकोट नगरपालिकाको यो विपद व्यवस्थापनको संयोजक गलकोटका मेयरज्यूलाई फोन गर्नेछ, र यो नगर क्षेत्रभित्र भोककै कारणले कोही पनि मान्छे मर्न पर्ने छैन, र जोसँग छ त्यो साथीले अर्कोलाई बाँडेर खाने विकास गर्नुहोस्। श्रममा पनि जो मान्छे चाहिँ काम गर्न सक्छ तर उसले एक्लै गर्ने कृषिका कुराहरूलाई पनि आफ्नै तरिकाले सेड्युल मिलाएर गर्दै गएर हामी यसरी आफू अब हामीले यो महामारीसँग कसरी जुझ्ने भन्ने आफ्ना रणनीतिहरू पनि घरायसी तवरमा पुरा गर्नुहोस्। कति हामी हिन्दू समाजमा बसेका मान्छेहरूले हाम्रा परम्पराहरू पनि यो रोगसँग जुझ्नको लागि योग्य थिए, हाम्रो सफिसियन्ट जुन आत्मनिर्भर परिवारहरू भत्किँदाखेरि आज यो अवस्था आएको छ, त्यतातिर पनि हामी सोच्नु जरुरी छ। लाखौँ मात्रामा अब मैले आज यति बेला महत्त्वपूर्ण एउटा कुरा गर्नु छ, अब भारत लगायतका विश्वका धेरै ठाउँबाट हामीहरूलाई सम्पर्क आइरहेका छन्। हिजोको मिटिङमा पनि राष्ट्रिय जनमोर्चा र नेपाली कङ्ग्रेसको मिटिङमा पनि हामीले भारतको दिल्लीमा अत्यन्तै नाजुक अवस्थामा एउटा एक छाक खानाको लागि घन्टौँ लाइन बसिरहेका साथीहरूको पीडा सुनिरहेका छौँ, हामी सह्य सहन सकिरहेका छैनौँ, र आजको बिहानको मिटिङमा हामीले कुरा राखेका छौँ, हाम्रो विज्ञप्तिमा नि भनेका छौँ, र अबको केही दिनमा जसरी पनि नगरपालिकाले तिनीहरूलाई यहाँ ल्याउन त नसक्ला र अथवा इन्टरनेसनल G2G केन्द्रीय सरकारले गर्ने काम गर्न नसक्ला, तर तिनीहरूलाई केही खानाको लागि मेरो सरकार छ, मेरो स्थानीय सरकार छ, मैले त्यहाँ गएर मत दिने हो, मेरा
भन्नको
लागि सरकारले गरोस्।
सामान्यतया लकडाउनलाई अरूले भन्दा आलोचना लाग्छ जो कोहीलाई पनि, तर आफैले बुझ्यो भने बुद्धिमानी मानिन्छ, यो दार्शनिकको भनाइ पनि हो। तर लकडाउन प्रभावकारी बनाउन राजनीतिक दलको भूमिका अलि यो बिचमा कमजोर बन्यो र पछिल्लो समय केही सक्रियता देखिन थाल्यो भन्ने पनि स्थानीयले बुझेका छन्, त्यो खालको आवाज पनि आएका छन्। अब लकडाउन प्रभावकारी बनाउन सरकारलाई सघाउने, सरकार सञ्चालन मात्र होइन सरकारलाई सघाउँदै आम मानिसलाई सचेत बनाउन नेपाली काङ्ग्रेस उड्छ, जुड्छ र लाग्छ।
नेपाली कङ्ग्रेसले केन्द्रमा पनि पहिले नै 50 लाख रुपियाँ केन्द्रीय सरकारको विपद व्यवस्थापन कोषमा हाम्रो पार्टी सभापतिज्यूले दिनुभएको छ, र यो कोरोना र यो लिपिलेख र लिम्पुयाधुरामाथिको आक्रमणलाई हामी एकसाथ हामीले फेस गर्नुपर्छ, नेपाली भूमिको रक्षा गर्नुपर्छ, नेपाली जनताको रक्षा गर्नुपर्छ यति बेला भनेर हाम्रो आदरणीय पार्टी सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हामीलाई पार्टीभित्र पनि सर्कुलेसन गर्नुभएको छ, र यो अब पार्टीभित्र मात्र नभएर हाम्रो गलकोटमा अन्तर पार्टी सञ्जालले पनि सँगै मिलेर हामीले थुप्रै काम गरेका छौँ। राष्ट्रिय मुद्दामा हाम्रा केही कुराहरू छुट्टै छन् र हामीले तिनलाई छुट्टै स्कुलिङबाट आएको कारणले हाम्रा छुट्टै आफ्नै कुराहरू छन्, तर हाम्रा स्थानीय मुद्दाहरूमा हामी सधैँभरि एकीकृत छौँ, र यो COVID-19 पनि यति बेला हामी मैले पहिले नै भनिसकेको छु हामी एक ठाउँमा छौँ, हामीले यो आफ्ना लागि घरमा बसौँ। हाम्रो आदरणीय टङ्क सरले योभन्दा पहिल्यै भनिसक्नु भएको छ, हात धुँ, सरसफाई गरौँ, सामाजिक कायम गरौँ, अनि रेडियो टेलिभिजन हाम्रो गलकोट एफएम छ यसले आफ्ना सूचनाहरू दिइरहेको छ, सुन्ने गरौँ, समय बितौँ, र काठमाडौँबाट आएका भाइ बहिनीहरू अहिले 10-11 पढ्ने भाइ बहिनीहरूलाई खेतीपाती कृषि प्रणालीको बारेमा अहिले अलिकति बानी बिग्रे जस्तो छ, तपाईँका अभिभावकज्यूहरूलाई सँग खेतीपातीमा जानुहोस्, र तपाईँले पनि अब उत्पादनसँग जोडिने कुराहरूमा कृषिमा प्रविधिका कुराहरूमा यसरी तपाईँहरूले समय व्यतीत गर्न आवश्यक छ। तपाईँहरूसँग युट्युब छ, अनलाइन एजुकेसन छ, यी सबै विद्यार्थी भाइ बहिनीहरूलाई समय काट्ने माध्यम छ। अब खोलामा गएर पौडी खेल्ने, क्रिकेट खेल्ने खाली खेत छ, क्रिकेट खेल्न जाने र यसरी समूहमा हिँड्ने, यो कृपया 3 हप्ताको लागि कम्तीमा पनि नगरिदिनु भयो भने तपाईँ पनि सुरक्षित हुनुहुन्छ र तपाईँले गलकोटलाई सुरक्षित राख्नुहुन्छ, र यो गर्दै सिङ्गो समाजलाई, सिङ्गोमा हाम्रो चाहिँ यो गलकोटको एउटा पहिचानलाई चाहिँ कायम गर्न पनि सहयोग हुनेछ भन्ने
हुन्छ। हामी कुराकानीको अन्तिम चरणमा पनि छ। भर्खरै प्राप्त जानकारी अनुसार गलकोट नगरपालिका वडा नम्बर 2 को नरेठाटीमा 5 जनालाई
क्वारेन्टाइनमा राखिएको पनि खबर हामी बिचमा आइपुगेको छ। यो पनि म आम श्रोतालाई जानकारी गराउन चाहन्छु। कुराकानीको अन्त्यमा छौँ। जस्तो रङ्गजी, यो कोरोना भाइरस कोभिड-19 संक्रमण रोक्ने उपाय भनेको घरमै बस्ने हो, सचेत बन्ने हो, सावधानी अप्नाउनु, त्योभन्दा अर्को विकल्प हामीसँग छैन। अहिलेसम्म विश्वव्यापी महामारीको रूपमा फैलिएको कारण पनि त्यो गर्न नसकेका कारण, नगर्नेहरूका लापरवाहीका कारणले गर्दाखेरि त्यस्तो भएको भनेको छ। अब स्थानीय सरकार गलकुट नगर क्षेत्रभित्र, ताराखोला गाउँपालिका क्षेत्रभित्र र विशेष गरी बागलुङ जिल्लाभित्र स्थानीय क्रियाशील राजनीतिक दलहरूले पनि स्थानीय सरकारलाई सघाउँदै कोरोना विरुद्ध ऐक्यबद्धता जनाएका छन् र त्यो कर्मागत रूपमा देखिँदै गएको छ। अब प्रभावकारी बनाउन राष्ट्रिय जनमोर्चाले त्यो खालको भूमिका स्थानीय सरकारसँग कोअर्डिनेसन गर्दै आम मानिसलाई सचेत बनाउने कुरामा अग्रसर हुन्छ। अन्त्यमा
एकदमै हामीले अब योभन्दा अगाडि पनि मैले स्थानीय सरकार प्रमुखलेसँग व्यक्तिगत रूपमा नि मैले बारम्बार यो हाम्रो जसरी चाहिँ छिमेकी चाहिँ स्थानीय निकायहरू ताराखोला गाउँपालिका तपाईँको बडीघाट गाउँपालिकाले जसरी उनीहरूले आफ्नो क्षेत्रमा एउटा तपाईँको यो लकडाउनलाई चाहिँ पालना गराउनलाई जे जस्तो मेकानिजम उनीहरूले प्रयोग गरे हामीले नि त्यस्तो गरौँ न भनेर मैले व्यक्तिगत पटक पटक चाहिँ मैले कुरा राख्थेँ। तर उहाँलाई के अप्ठ्यारो थियो, उहाँका के समस्या थिए त मैले भन्दैमा उहाँ त्यति सजिलो भएन होला। र यदि स्थानीय सरकारले राष्ट्रिय जनमोर्चासँग सबैभन्दा अप्ठ्यारो कामको जिम्मा दियोस्, हामीले त्यो अप्ठ्यारो काम गरेर स्थानीय सरकारलाई सघाउँछौँ र यो लकडाउन यो यसरी यो कोरोनाबाट धेरैभन्दा धेरै चाहिँ नेपाली गलकोटवासी जनताहरूलाई एउटा चाहिँ बचाउने, उनीहरूलाई सुरक्षित राख्ने कुरामा राष्ट्रिय जनमोर्चाले अग्रणी भूमिका खेल्न तयार छ।
हुन्छ, यो व्यस्त समयका बावजुद पनि स्टुडियोसम्म आएर समय दिनुभयो रङ्गजी, तपाईँलाई धेरै धेरै
धन्यवाद।
फम्जी, तपाईँ पनि स्टुडियोसम्म आएर आफ्ना विचार विशेष गरी स्थानीय तहमा आम मानिस सचेत हुने विषयमा हाम्रो छलफल केन्द्रित भयो, समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
गलकोट एफएमका घनश्याम गौतमज्यूलाई पनि हार्दिक धन्यवाद, म र मेरो पार्टीका धारणाहरू राख्ने आफ्नो अवसर दिनुभएकोमा, र हजुरले यो गलकोट क्षेत्रमा चेतनाको जुन वृद्धिको लागि खेल्नुभएको भूमिका छ त्यसलाई पनि हाम्रो पार्टीको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु।
कार्यक्रम विशेष संवादको आजको श्रृङ्खलामा विशेष गरी नेपालको सीमा विवाद मात्रै होइन, आम मानिसलाई सचेत बनाउनका लागि र आम मानिसको आवाज बुलन्द बनाउनका लागि राजनीतिक दलहरूले गरिरहेको क्रियाकलापको बारेमा र पछिल्लो समय विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड-19 संक्रमण रोकथामका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको अभियान लकडाउन, विशेष गरी सामाजिक दूरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने लगायतका क्रियाकलापलाई प्रभावकारी बनाउन स्थानीय सरकारसँग, केन्द्र सरकारसँग र प्रदेश सरकारसँग क्रियाशील राजनीतिक दलको भूमिका प्रभावकारी बनाउनका लागि कुन खालको अभियान सञ्चालन गर्दा प्रभावकारी हुन्छ भन्ने विषयमा केन्द्रित रहेर आजको छलफल गर्यौँ। यो छलफल तपाईँलाई कस्तो लाग्यो? यो छलफलसँगै कार्यक्रम विशेष संवादको यो श्रृङ्खलाबाट रेडियो सुन्ने श्रोता तपाईँ सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। कार्यक्रमको यो श्रृङ्खलाबाट म घनश्याम गौतम पनि आज्ञा चाहन्छु। ज्ञान, सूचना र मनोरञ्जनका लागि रेडियो गलकोट सुन्दै गर्नुहोस्। नमस्कार।